أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعصومين المنتجبين سيما بقية الله في الأرضين أرواحنا فداه وعجل الله تعالى فرجه الشريف أما بعد فقد قال الله سبحانه وتعالى في كتابه الحكيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام را كتاب أنزلناه إليك لتخرج الناس من الظلمات إلى النور بإذن ربهم إلى صراط العزيز الحميد ایک درود بجے محمد وعلى محمد عزیزان محترم دین امامت اور امامت دین کے حوالے سے جس گفتگو کا آغاز کیا گیا ہے اس میں کل کی گفتگو میں بات یہاں تک پہنچی تھی کہ ہم نے چاہا کہ قرآن کی اصطلاح کے اندر خود قرآن کی زبان میں اگر ہم چاہیں کہ امام کسے کہتے ہیں امامت کسے کہتے ہیں تو چند آیات کی مدد سے اس مطلب کو حاصل کرنے کی کوشش کی گئی بات جو ہے وہ ادھوری رہ گئی تھی اور وقت ختم ہو گیا تھا انشاءاللہ آج کوشش ہوگی کہ یہ مسئلہ جو ہے امامت کا قرآن کی روح سے انشاءاللہ اس پر ہم تھوڑا بہت نزدیک ہو سکیں اس قرآنی معنی سے بہتر سمجھ سکیں کہ قرآن کی نزدیک امام کسے کہتے ہیں اس کی کیا خصوصیات ہوتی ہے کل اس آیت کے ذیل کے اندر میں کہ جہاں پہ حضرت ابراہیم علیہ السلام کو خدا خطاب کر کے کہتا ہے کہ اس واقعے کا تذکرہ کرتا ہے کہ ہم نے جب ابراہیم علیہ السلام کو آزمایا مختلف امتحانات سے تو پھر جب ابراہیم علیہ السلام نے ان امتحانات میں جب وہ پورا اترے تو خدا ان سے کہتا ہے کہ انی جاعلک للناس اماما وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ جب خدا نے آزمایا ابراہیم کو کچھ امتحانات سے اور ابراہیم اس میں پورے اترے تو خدا کہتا ہے کہ میں تم کو لوگوں کا امام بناتا ہوں ابراہیم علیہ السلام یہاں پہ خدا سے سوال کرتے ہیں کہ وَمِن ذُرِّيَّتِي اور کیا یہ امامت کا عہدہ میری ذریت میں میری اولاد میں میری آل میں بھی جائے گا تو خدا کہتا ہے کہ قَالَ لَا يَنَالُ أَهْدِي الظَّالِمِينَ کہ یہ عہدہ فقط ان لوگوں کو مل سکتا ہے کہ جنہوں نے اپنی زندگی میں کبھی ظلم کا ارتکاب نہ کیا ہو خوب یہاں اس آیت کے ذیل میں کچھ گفتگو شروع ہوئی اور پھر بات یہاں تک پہنچی کہ جب خدا کہتا ہے کہ میں تم کو امام قرار دیتا ہوں اس کا مطلب ہے کہ سب سے اہم جو ایک اہم ترین مسئلہ ہے جو ہمارے اور برادران اہل سنت کے درمیان کہ ہم کہتے ہیں کہ امامت جو ہے ایک ایسا عہدہ ہے ایک ایسا منصب ہے کہ جو خدا کی جانب سے ملتا ہے برادران اہل سنت کا نظریہ ہے کہ نہیں اسے عوام بھی جو ہے وہ کسی کو دے سکتے ہیں اور پھر بات آئی تھی کہ کیوں اختلاف ہے اس لیے کہ ہمارے اور ان کے درمیان امامت کے معنی میں فرق ہے وہ امامت کو فقط محدود سمجھتے ہیں حکومت دنیاوی تک اور خلافت ظاہری تک جبکہ ہم جو امامت کا معنی کرتے ہیں اس میں ایک معنی حکومت ظاہری ہے وہ بھی شامل ہے لیکن فقط اس تک محدود نہیں ہے اس لیے جو ہے یہ مسئلہ اٹھا کہ کیوں ہم کہتے ہیں کہ خدا کی جانب سے ہونا چاہیے اور کیوں جو ہے وہ خوب اس کے بعد جو ہے بس اس آیت سے ایک جو چیز سمجھ میں آتی وہ یہ ہے کہ یہ عہدہ جو کہ امامت کا ہے من جانب اللہ ہے خدا کی جانب سے ملتا ہے انسان کو اختیار نہیں ہے کہ کسی کو امام بنائے دوسرا اسی آیت سے جو چیز ہم نے استفادہ کی وہ یہ تھی کہ امامت کا عہدہ نبوت اور رسالت سے بالاتر ہے کیوں اس لیے کہ حضرت ابراہیم علیہ السلام کو کب خدا نے جو امام بنایا ان کی زندگی کے اواخر میں کیا اس بات کی دلیل ہے اس بات کی دلیل یہ ہے کہ آپ نے اپنی ذریت کے لیے بھی امامت کو طلب کیا اور یہ بات معلوم ہے کہ حضرت ابراہیم علیہ السلام آخر عمر کے اندر جو ہے بڑھاپے کے اندر جو ہے صاحب اولاد ہوئے تھے اس سے پہلے صاحب اولاد نہیں تھے اس کا مطلب ہے کہ یہ عہدہ آخر میں ملا ہے اور جو عہدہ آخر میں ملتا ہے وہ پچھلے عہدوں سے بالاتر ہوتا ہے ایسا نہیں ہوتا کہ ایک انسان کو جو ہے وہ ایک عہدہ پہلے بڑا عہدہ دے دیا جائے اور بعد میں اس کو چھوٹا عہدہ ملے تو یہ دو باتیں جو ہیں خود اس آیت سے ہمارے سامنے آتی ہیں اس کے بعد اور کچھ آیات کی مدد سے देखा गया कि ये जो इमामत है, जब दूसरी आयात के अंदर आई है, उसको अगर इसके साथ हम जमीमा करते हैं, इसके साथ मिलाते हैं, तो हमको कुछ और नुकात मिलते हैं। वो आयत क्या थी? वो आयत वो थी कि जहाँ पर इमाम का जब लफ्ज़ आता है तो खुदा उसके साथ एक कैद लगाता है। मसलन وَوَهَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ نَافِلَةً وَكُلًّا جَعَلْنَا صَالِحِينَ وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا۔ کہا کہ ہم نے اسحاق و یعقوب کو جو ہے وہ امام بنایا، ہم نے ان کو امام بنایا، اور کیا کیا ساتھ میں کہ ان کی خصوصیت یہ تھی کہ یہدونا بِأَمْرِنَا، یہ ہمارے امر سے ہدایت کرتے ہیں۔ اسی طرح سے دوسری آیت کے اندر وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ۔ یہاں اس آیت کے اندر بھی جو ہے جب امامت کا ذکر ہوا اور کہا کہ ہم نے ان کو امام بنایا، ہم نے امام بنایا، تو کیا فوراً کہا کہ یہ کیا کرتے ہیں؟ یہدونا بِأَمْرِنَا۔ اس کے بعد ہم نے کہا کہ جب اگر ہم سمجھنا چاہیں کہ یہ یہدونا بِأَمْرِنَا کیا ہے، یعنی ہدایت کرتے ہیں ہمارے امر سے، اس امر کو سمجھنے کے لیے ہم کو کچھ اور آیات کا جو ہے اس کی ہیلپ چاہیے ہوگی۔ سورہ یاسین کی اس آیت کی تلاوت کی گئی، انما امره اذا اراد شيئا ان يقول له كن فيكون فسبحان الذي بيده ملكوت كل شيء۔ کہ یہاں پہ ذکر ہوا کہ امر کیا ہے، اس آیت میں تھا کہ ہم امر کے، ہمارے امر سے ہدایت کرتے ہیں، اور سورہ یاسین میں اس امر کو سمجھایا گیا، کہا کہ ہمارا امر در حقیقت یہ ہے کہ جب ارادہ کرتا ہے خدا کسی چیز کا تو وہ چیز ہو جاتی ہے، ارادہ کرنا یہاں اور وہ چیز، اس چیز کا ہو جانا وہاں، اس کے درمیان کوئی وقفہ نہیں ہے، فوراً۔ انما امره اذا اراد شيئا ان يقول له كن فيكون، یہ کن کا بھی لفظ جو ہے فقط جو ہے ہمارے ذہنوں کو نزدیک کرنے کے لیے، ورنہ خدا کوئی لفظ کن کہتا نہیں ہے۔ یہ بات جو ہے وہ کل گزر چکی، اس سے جو ہے میں جلدی سے رد ہوتا ہوں۔ اسی طرح سے جو ہے وما امرنا الا واحدہ کلمہم بالبصر، ایک اور جگہ پہ اس امر کو سمجھایا گیا کہ ہمارا امر جو ہے وہ واحد ہے، جس طرح سے ایک آنکھ کا پلک جھپکنا، یہاں پر بھی جو ہے اس کے اندر اس بات کو بتایا جا رہا ہے کہ امر جو ہے ہر قسم کے زمان و مکان کی قید سے آزاد ہے، ان تمام چیزوں سے آزاد ہے۔ وہاں پہ کہا گیا کہ خدا ارادہ کرتا ہے وہ چیز ہو جاتی ہے، یعنی کسی زمان کا، کسی تغیر تبدل کا، کسی اس کے اندر پروسیس کا منتظر نہیں ہے، ارادہ کرنا وہاں ہے اور اس چیز کا ہو جانا وہاں ہے۔ اس کے بعد یہ بات بیان ہوئی کہ جتنی بھی موجودات ہیں، جتنی بھی اشیاء ہمارے سامنے ہیں، ان سب کے درحقیقت دو پہلو ہیں، دو رخ ہیں، ایک وہ رخ ہے جس سے وہ خدا کی جانب اس کا تعلق ہے، اور ایک وہ رخ ہے جو ہم یہاں پر دیکھتے ہیں۔ درحقیقت ہم کو جو تغیر و تبدل، یہ سارا پروسیس، یہ جو گریجول پروسیس ہے اشیاء کا، ایک چیز وجود میں آتی تو آہستہ آہستہ آہستہ، یہ سب جو ہے وہ پروسیس ہے، وہ چیز ہے، وہ رخ ہے جو کہ جس کو ہم خلق کا نام دیتے ہیں۔ ہر شے کے دو رخ ہیں، ایک اس کا یہ والا رخ ہے جسے ہم دیکھ رہے ہیں، اور ایک وہ رخ ہے جو خدا سے منسوب ہے۔ وہ جو خدا سے منسوب جو چہرہ ہے ہر چیز کا، وہ امر کہلاتا ہے، اور جو یہ والا جو چہرہ ہے جسے ہم دیکھتے ہیں اپنی آنکھوں سے، وہ خلق ہے۔ خدا جو کہہ رہا ہے کہ ہم ائمہ کو، جس کو ہم نے امام بنایا، وہ درحقیقت کیا کرتے ہیں؟ یہدونا بِأَمْرِنَا، ہمارے امر سے ہدایت کرتے ہیں۔ اسی سورہ یاسین سے استفادہ کیا گیا، اس سے مدد لی گئی سمجھنے کے لیے کہ امر درحقیقت کیا ہے؟ ملکوت ہے۔ ملکوت یعنی باطن اشیاء، باطن اشیاء یا حقیقت اشیاء۔ بس امام علیہ السلام جو ہدایت کرتے ہیں وہ اس عالم ملکوت کے اوپر، جسے ہم نہیں دیکھ رہے لیکن جو منسوب ہے ڈائریکٹ خدا سے، اس پر اس کا احاطہ ہے، اس کو جانتا ہے، اور اس کے ذریعے سے جو ہے وہ ہدایت کرتا ہے۔ کیوں؟ اس لیے کہ ہدایت کا تعلق اس سے دلوں سے ہے اور اعمال سے ہے، ہدایت کا تعلق جو ہے الفاظ سے نہیں ہے، انسان کے دلوں سے ہے اور اس کے اعمال سے ہے۔ جب یہ باطن اشیاء جو ہیں، جو دل سے ہم کہتے ہیں دل کا حال، جو اندرونی کیفیت ہے، اس کو جانتا ہے، اس پر احاطہ رکھتا ہے، اور اس طرح سے پھر ہدایت کرتا ہے۔ اور یہی فرق ہے امام کا اور رسول کا۔ رسول جو ہے جب ہدایت کرتا ہے تو اس کے وہ الفاظ کے ذریعے سے مثلا نصیحت کرتا ہے، آیات کی تلاوت کرتا ہے کہ یہ دین ہے، یہ شریعت ہے، جس کو وہ قبول کر، جو قبول کرنا چاہتا ہے وہ قبول کرتا ہے، جو قبول نہیں کرنا چاہتا وہ قبول نہیں کرتا۔ فرق کیا ہے نبی میں اور رسول میں اور امام کے اندر؟ بالآخر یہ تین الگ الگ عہدے ہیں، جبھی ان کے ایک کا نام نبی ہے، ایک کا نام جو ہے رسول، ایک کا نام امام ہے۔ اگر تینوں ایک ہوتے تو ایک ہی نام ہوتا، نبی وہ ہے جو خبر لاتا ہے، رسول وہ ہے جو کہ اس پیغام کو پہنچاتا ہے۔ بس امام کیا ہے؟ خدا کہتا ہے امام وہ ہے کہ یہدونا بِأَمْرِنا۔ فرق کیا ہے اس کے اندر؟ یعنی امام وہ ہوتا ہے کہ جو صرف بتا نہیں دیتا کہ راستہ یہ ہے، تم جانا چاہو تو چلے جاؤ، نہیں، ہاتھ پکڑ کر لے جاتا ہے۔ یہدونا بِأَمْرِنا، چونکہ اس کا دلوں کے اوپر اس کا تصرف ہے، دل اس کے اختیار میں ہے، دلوں کو، حال کو جانتا ہے، اعمال اس کے سامنے مکشوف ہیں۔ اور ملکوت جو ہے، عالم ملکوت جو ہے، وہ عالم جو کہ خدا سے منسوب ہے ڈائریکٹلی، وہ جو ہے اس کے سامنے مکشوف ہے۔ درود بھیجے محمد و آل محمد۔ خوب اس کے بعد جو ہے اب آج یہاں سے جو ہے یہ کل کی گفتگو تھی اس کے بعد جو ہے آج دیکھیں ایک اور آیت کے اندر ارشاد ہوتا ہے کذالک نوریا ابراہیم ملکوت السماوات والارض ولیکونا من الموقنین. ہم نے ابراہیم علیہ السلام کو کیا کیا, ان کو جو ہے ملکوت سماوات و ارض کو جو ہے وہ دکھا دیا. کیوں؟ ولیکونا من الموقنین, تاکہ وہ یقین والوں میں سے ہو جائیں, اہل یقین بن جائیں. ہو اس آیت کو اپنے ذہن میں رکھیں. دوسری آیت میں جہاں پر امام کا تذکرہ آیا تھا کہ کہا تھا کہ ہم ان کو امام بناتے ہیں, کیا کہا تھا؟ وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. آئمہ کون ہے؟ کہ جو جن کو ہم آئمہ بناتے ہیں در حقیقت ہدایت کرتے ہیں ہمارے امر کے ساتھ, اور پھر اس کی قید بتائی, اس کا سبب بتایا کہ ہم کیوں امام بناتے ہیں جب وہ صبر کرتے ہیں. وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. دو کوالٹیز ہوتی ہیں آئمہ کے اندر, ایک اس اہل صبر ہوتے ہیں اور دوسرا وہ ہماری آیات پر یقین رکھتے ہیں, اہل یقین ہوتے ہیں. اس آیت کے اندر بھی کیا کہا؟ کہا کہ جب ہم نے ابراہیم علیہ السلام کو جو ہے ملکوت السماوات و ارض دکھا دیا تو کیوں دکھایا؟ تاکہ وہ اہل یقین بن جائیں. اس کا مطلب کیا ہے کہ اہل یقین ہونا اور کسی کے سامنے جو ہے ملکوت کا کشف ہونا, یہ دونوں ساتھ ساتھ ہیں. یعنی جو شخص اہل یقین ہوگا اس کے سامنے جو ہے ملکوت جو ہے وہ آیا ہوگا, اس کا مشاہدہ کر رہا ہوگا, اور جس کے سامنے ملکوت آیا ہوگا واضح ہوگا, اس کا مشاہدہ کر رہا ہوگا, مقام مشاہدے کے اوپر ہوگا, اس وہ اہل یقین ہوگا. خوب اس سے کیا استفادہ ہوتا ہے؟ ہم اس سے استفادہ کرتے ہیں کہ دیکھیں یہ دونوں چیزیں پر ساتھ ساتھ ہیں, یہ دونوں چیزیں جو ہے وہ ملکوت کا کشف ہونا اور اہل یقین ہونا, یہ ساتھ. جب جو کوئی امام ہوگا, جو امام ہوگا اس کے لیے جو ہے ملکوت کیا ہوگا؟ سامنے ہوگا, واضح ہوگا, دیکھ رہا ہوگا, اس کے لیے کوئی چیز چھپی ہوئی نہیں ہوگی. جو چیزیں ہمارے لیے چھپی ہوئی ہیں لیکن اس کے سامنے آیا ہوں گی. اس کو سورۃ تکاثر کے اندر کس طرح سے بیان ہوا؟ کہتے ہیں کل لو تعلمون علم الیقین لترون الجحیم. اگر تم اہل یقین ہوتے تو جہنم کو دیکھ لیتے, جہنم کو دیکھ لیتے, مشاہدہ کر لیتے. اس کا مطلب کیا ہے؟ اس سے جو ہے اس سے قطع نظر کہ ہماری اس گفتگو سے ایک اور بہت لطیف معنی بھی جو ہے سمجھ میں آتا ہے. دیکھیں ہم سمجھتے ہیں کہ جہنم جو ہے بعد میں آئے گی, بعد میں آنے والی ایک چیز ہے. در حقیقت خدا کیا کہہ رہا ہے کہ اگر تم اہل یقین ہوتے تو تم دیکھ لیتے. اس کا مطلب ہے کوئی چیز ابھی ہے جس کو خدا کہہ رہے ہیں نا, کہ اگر تمہاری آنکھیں کھلی ہوئی ہوتی اور تم ان پردوں کو ہٹا دیا جاتا تم اسی وقت دیکھ لیتے. اس کا مطلب ہے کہ اسی وقت جہنم اور جنت موجود ہے, اسی وقت موجود ہے, اور جس کا جو ہے پچھلے سال بھی جو ہے تذکرہ ہوا تھا. لیکن ایک نقطہ ہے بہت مفید ہے, اس کو جو ہے اگر ہم اپنی زندگیوں میں اس پہ توجہ دیں تو بہت اس کے گہرے اثرات ہیں. دیکھیں ایک دفعہ ہے کہ میں سمجھتا ہوں کہ جنت اور جہنم جو ہے آنے والی ایک چیز ہے. میں ایک کام کرتا ہوں, اچھا کام کرتا ہوں تو خدا مجھے بعد میں جنت میں ڈالے گا, اگر برا کام کرتا ہوں تو بعد میں جو ہے مجھے جہنم میں ڈالے گا, بعد میں ایک کام ہوگا. لیکن درحقیقت قرآن کا کانسیپٹ یہ نہیں کہ بعد میں, نہیں, قرآن کا کانسیپٹ یہ ہے کہ جب تم کوئی کام کر رہے ہو, جیسا بھی کچھ کر رہے ہو, تم اپنی جنت بنا رہے ہو, اسی وقت بنا رہے ہو. اگر برا کام کر رہے ہو تو اپنے ہاتھوں سے جہنم کو برا بنا رہے ہو, نیک کام کر رہے ہو تو جنت بن رہی ہے. اسی چیز وہ یہ وہی چیز ہے کہ جس کو جو ہے معراج کے اندر جب رسول خدا جاتے ہیں صلی اللہ علیہ وآلہ وسلم, تو کیا دیکھتے ہیں کہ فرشتے جو ہیں وہ کبھی محل بناتے ہیں اور کبھی جو ہے وہ کسی کا محل جو گرا دیتے ہیں. ایک تعجب کرتے ہیں کہ کیا چیز ہے فرشتے کیا جواب, بہت مختصر بیان کر رہا ہوں. فرشتے کیا جواب دیتے ہیں کہ جب یہ بندہ ذکر کرتا ہے سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر, تو ہم اس کا جو ہے محل یہاں پہ جو عمارت ہے اس کو بناتے ہیں. لیکن جب یہ گناہ کرتا ہے تو اس طرح سے جو ہے وہاں سے اپنی طرف سے خود اپنے ہاتھوں سے آگ بھیجتا ہے کہ جس سے جو ہے وہ تباہ ہو جاتا ہے. یعنی یہ خود کر رہا ہے, جو کچھ بندہ ہے وہ خود کر رہا ہے, ہمیں کچھ کرنے کی ضرورت نہیں, خود ہے یہ خود اپنی. جس کو ایک اور مثال اس کو اچھی طرح سے دی جا سکتی ہے کہ ایک آپ کے پاس ایک نقاشی, ایک جو پینٹنگ کا ایک کینوس ہے جس کے اندر آپ کو کہا گیا کہ آپ نے تصویر خود بنائیں, اب آپ اس کو اچھی بنا لیں یا بدصورت بنائیں, قیامت کے اندر آپ کو دکھا دیا جائے گا کہ جو تم ہو, جو تم نے اپنے خود اپنے آپ کو اس طرح سے بنایا ہے, اچھا بنایا تو تم نے اپنے ہاتھوں سے بنایا, برا بنایا تو اپنے ہاتھوں سے بنایا. خوب یہ وہ چیز ہے کہ جس کو یہاں پہ کہا جا رہا ہے کہ کل لو تعلمون علم الیقین لترون الجحیم, اگر تمہیں علم یقین ہوتا تم اسی وقت دیکھ لیتے جہنم کو. بس اس کا مطلب اس آیت سے بھی یہ چیز سامنے آ رہی ہے کہ اہل یقین اور مشاہدہ, اہل یقین چیزیں ساتھ ساتھ ہیں, ایک دوسرے سے جدا نہیں ہیں. ایک اور جگہ ارشاد ہوتا ہے کل بلرانا, دیکھیں یہ چیز یہ ساری آیت کیوں بیان کی جا رہی ہیں بات, یعنی اس پہلی پچھلی آیت سے بھی واضح ہو چکی ہے, لیکن ہم جو ہے مزید اس کے معیدات کے طور پر چیزیں لا رہے ہیں تاکہ جو ہے وہ اپنی بات کو مزید جو ہے اسے کہتے ہیں محکم کر سکیں. کل بلرانا علی قلوبہم, وہ لوگ جو کہ کافر ہوں گے ان کو خدا کہہ رہا ہے کہ ان کے دلوں کے اوپر کیا ہے, ان کے گناہوں کی وجہ سے, ان کی جہالتوں کی وجہ سے, ان کی گمراہیوں کی وجہ سے کیا زنگ پڑ گیا ہے. بل ران علی قلوبہم ما کانوا یکسبون, جو خود انہوں نے کسب کیا ہے, اس اپنے ہاتھوں سے جس کو کمایا ہے, خود انہوں نے اپنے اس کی وجہ سے کیا ہوا ہے, ان کے دلوں پر زنگ پڑ گیا ہے. کلا انہم عن ربہم یومئذ لمحجوبون, یہ لوگ جو ہیں قیامت کے دن اپنے رب سے کیا ہوں گے, حجاب کے اندر ہوں گے. بس جو شخص جو ہے جہالت کے اندھیروں میں ہو, گمراہی کے اندھیروں میں ہو, گناہوں کے اندر گھرا ہوا ہو, وہ کیا ہوگا, وہ مشاہدہ نہیں کر سکے گا. پچھلی آیتوں میں کیا بیان ہوا تھا, اس کے برعکس بات ہوئی تھی کہ جو علم یقین رکھتا ہوگا وہ اہل کش بھی ہوگا, اس کے سامنے چیزیں جو ہیں وہ واضح ہوں گی, آیا ہوں گی, اس کے سامنے کوئی حجاب نہیں ہوگا. یہاں پہ اس کے اپوزٹ کہا جا رہا ہے کہ وہ لوگ جن کے دلوں پر زنگ لگا ہوا ہے ان کے اپنے کرتوتوں کی وجہ سے, اپنے گناہوں کی وجہ سے, ان کی اپنی جہالتوں کی وجہ سے, یہ لوگ جو ہیں قیامت کے دن جو ہیں وہ یومئذ محجوبون, یہ لوگ جو ہیں ان کے اور خدا کے درمیان حجاب ہوگا, کشف نہیں ہوگا. اس کے بعد آگے جا کے انہیں کو کہا جاتا ہے کلا ان کتاب الابرار لفی علیین, تم لوگ جو کہ شک کیا کرتے تھے آج دیکھ لو, کیا دیکھ لو, جو کتاب جو نیک لوگوں کی جو کتاب ہے وہ کہاں پر ہے, علیین کے اندر ہے. نیک لوگوں کی کتاب, ان کا نام اعمال کہاں پر ہے, وہ علیین میں. خوب, وما ادراک ما علیون, اور تم کیا جانو کہ علیون کیا ہے, کتاب مرقوم, ایک ایسی کتاب ہے جو لکھی گئی ہے, یشہدہ المقربون, یشہدہ المقربون, مشاہدہ کرتے ہیں اس کا کون, جو مقرب بندے ہیں. بس جو مقرب بندے ہیں وہ مشاہدے کے عالم میں ہیں, مشاہدے کے مقام پر ہیں, اور جو ایسا نہیں ہے, جن کے پاس, جن کے قلب کے اندر جہالت اور شک و شبہات کے جو اندھیرے ہیں, وہ اس سے محروم رہیں گے. خوب, یہاں سے بھی جو ہے یہی بات جو ہے دوبارہ ثابت ہو کے آتی ہے کہ علم یقین ہونا اور ملکوت کا کشف ہونا, حجابوں کا ہٹ جانا, یہ سب ساتھ ساتھ ہیں. بس جب مقربین جو ہیں حجاب کے اندر نہیں ہیں, ان پر جو ہے وہ کسی بھی قسم کا جو ہے حجاب نہیں ہے, کسی قسم کے جہالت کا, کسی قسم کے شک و شبے کا, تو اس لیے ہم کہتے ہیں کہ امام جو ہے, جو کہ اس بات کہاں سے شروع ہوئی تھی, امام سے شروع ہوئی تھی, کہ امام جو ہے وہ کیا کرتا ہے, ہدایت کرتا ہے ہمارے امر کے ساتھ, اور یہ جو ہوتا ہے وہ اہل یقین میں سے ہوتا ہے. پس ثابت ہوا کہ جب اہل یقین میں سے ہوتا ہے تو اس کے لیے سب چیزیں کشف ہوتی ہیں, ملکوت بھی کشف ہوتا ہے. بس امام کس مرحلے کے اوپر ہے, کہ جس کے سامنے جو ہے لوگوں کے دلوں کا حال, پوری عالم جو ہے اس کے سامنے کس طرح سے واضح ہے, مکشوف ہے, کوئی چیز اس کے لیے چھپی ہوئی نہیں ہے. درود بھیجے محمد و آل محمد پر. خوب, اس کے بعد آگے بڑھتے ہیں, ایک اور آیت کی طرف جاتے ہیں. ارشاد ہوتا ہے یوم ندعو کل اناس بامامہم, ہم اس دن سب لوگوں کو, کل اناس, جتنے بھی لوگ ہیں, یعنی جو اول خلقت سے لے کر قیامت تک آئے ہیں, سب کو ان کے امام کے ساتھ جو ہیں بلائیں گے, یعنی ہر شخص جو ہے اپنے امام کے ساتھ آئے گا. بعض کو جو ہے جو آئمہ کفر ہوں گے, کیونکہ قرآن کے اندر جو ہے ان کو بھی امام کہا گیا, مثلا فرعون کو بھی جو ہے کہا گیا, لیکن وہ کیا ہے, وہ آئمہ کفر میں سے ہے, اور کچھ جو ہیں آئمہ ہدایت ہیں. تو ہر شخص کو جو بھی ہوگا, جو بھی ہوگا, دنیا کے کسی زمان کے اندر بھی آیا ہو, اول آدم سے لے کر آخر قیامت تک, کہیں بھی رہتا ہو, کسی بھی مکان میں رہتا ہو, اس کو بلایا جائے گا اس کے امام کے ساتھ. اب اس سے کیا ثابت ہوتا ہے, اس سے ثابت یہ ہوتا ہے کہ بس اس کا مطلب ہے کہ جس کو خدا امام کہہ رہا ہے, حتماً ہر زمانے میں اور ہر مکان کے اندر بالآخر ایک امام ہوگا, جو کہ لوگوں کے اعمال کے اوپر ناظر ہوگا, اور لوگوں کے اعمال اس کے پاس پیش کیے جاتے ہوں گے, جب ہی جو ہے اس کو, ان تمام افراد کو بالآخر ان امام کے ساتھ جو بلایا جائے گا, مجھے میرے اپنے زمانے کے امام کے ساتھ بلایا جائے گا, ان کو ان کے زمانے کے امام کے ساتھ بلایا جائے گا. لیکن اس کا مطلب کیا ہے کہ ہر زمانے کے اندر کیا ہونا چاہیے, ایک امام ہونا چاہیے کہ جو قیامت میں ان سب کو جو ہے وہ لے کر جائے گا. پس اس کا مطلب ہے کہ کوئی بھی زمانہ جو ہے اور کوئی بھی مکان جو ہے وہ حجت خدا سے یا امام سے جو ہے وہ خالی نہیں رہ سکتی. ایک درود بھیجے محمد و آل محمد. بالکل فہرستوار جو ہے ان آیات کو بیان کروں, اس کے بعد جو ہے وہ چند نکات ہیں 6-7 جو کہ امامت کے بارے میں انشاءاللہ. اس کے بعد ایک اور آیت کے اندر ہم دیکھتے ہیں, ارشاد ہوتا ہے افمن یہدی الی الحق احق ان یتبع, افمن یہدی الی الحق, آیا وہ جو کہ ہدایت کرتا ہے حق کی جانب, احق ان یتبع, آیا وہ سزاوار تر نہیں ہے کہ اس کی جو ہے پیروی کی جائے, کس کے مقابلے میں سزاوار تر نہیں ہے, امن لا یہدی الا ان یہدا, اس کے مقابلے میں کہ جو ہدایت نہیں کر سکتا مگر جبکہ اس کی ہدایت کی جائے, یعنی اس کو خود ہدایت کا محتاج ہے, پھر کسی کے جو ہدایت کر سکتا ہے, جو خود ہدایت کا محتاج ہے. خدا کمپیر کر رہا ہے دو چیزوں کے درمیان, ایک مقابلہ کر رہا ہے, ایک جسے کہتے ہیں کہ تقابل ہے, کمپیریزن ہے, مقایسہ ہے, कि देखो दो तरह के लोग हैं, एक वो लोग हैं कि जो हिदायत याफ्ता हैं बिजात ही, वो मोहताज नहीं है किसी और की हिदायत के, और एक वो लोग हैं कि जो मोहताज है किसी और की हिदायत के। अब तुमसे कहा जा रहा है तुम जो साहिबान अक्लो खुद सोच लो, उसकी वो सजावार है पैरवी का कि जो खुद फीजात बेनफ से ही जो है वो हिदायत याफ्ता है, उस किसी के सामने उसने जो है वो जानु तलमस तय नहीं किया, या वो कि जो मोहताज है हिदायत का, तुम किसकी हिदायत करना, किससे जो है उसको पैरवी करना चाहोगे, किसको फॉलो करना चाहोगे? जवाब पता नहीं दिया यहाँ पे, ये नहीं कहा, आपके अपने ऊपर छोड़ दिया कि तुम खुद बताओ किसकी हिदायत करोगे। मालूम है हर इंसान का दिल क्या कहेगा, हर इंसान जो है शहादत देगा कि हाँ हम उसकी हिदायत, हम उसको पैरवी करना चाहते हैं कि जो खुद ब खुद, खुद ब खुद समराद अलबत्ता नहीं कि खुदा नहीं, खुदा ने उनको किसी इंसान का मोहताज नहीं, मंजूर यह कि किसी इंसान का मोहताज नहीं, बस ऐसे शख्स की हर इंसान कहेगा हम ऐसे शख्स को फॉलो करना चाहते हैं। इसका मतलब क्या है कि कुछ लोग ऐसे हैं, कुछ लोग ऐसे हैं, कुछ जवात ऐसी हैं कि जो मोहताज नहीं है किसी की हिदायत की, और वो लोग कौन है? यही लोग जो हैं वो क्या कर सकते हैं, यहदी इलल हक, यही लोग जो हैं वो हक की जानिब जो हैं वो ला सकते हैं। इसको देख के आए यहदूना बे अमरना से मिलाएं, बस इमाम कौन होता है कि जो हिदायत करता है हमारे अमर के साथ। ये वाली आयत कह रही है कि वो लोग सजावार हैं हिदायत के जो खुद ब खुद हिदायत याफ्ता हूं, इसका मतलब है कि इमाम जो है वो क्या होता है, किसी और के सामने जो है हिदायत का जो है वो तलब का मोहताज नहीं होता, बल्कि उसको हिदायत जो है और इल्म जो है तमाम जो है खुदा की जानिब से मिलता है, उसके सामने कोई गुमराहियां कोई जलालत नहीं होती, वो इस्मत के इस मकाम पर फायज होता है। दुरूद बजा मोहम्मद वाले मोहम्मद पर। इसके बाद जो है अगले स्टेप पर आते हैं, दोबारा से अगर हम उस आयत की तरफ जाएं, किस आयत की तरफ जहां पे कहा गया था वजअलनाहुम अइमतन यहदूना बिअम्रिना, यहां पर आगे जाके इसी आयत का अगला टुकड़ा क्या है, वऔहैना इलैहिम फिअलल खैरात। ये जो आइमा है जो हमारे अम्र से हिदायत करते हैं, दरहकीकत ये क्या है, वऔहैना, हमने इन पर वही की, किस चीज की वही की, फिअलल खैरात, फिअल खैरात की नेक कामों की वही की। देखिए एक दफा जो है कुरान यूं कह सकता था, खुदा ही कह सकता था कि हम जो है ये जो आइमा है इनको हम वही करते हैं कि तुम नेक काम अंजाम दो। कुरान ने ये नहीं कहा कि हम इन पर वही करते हैं कि तुम नेक काम अंजाम दो, कहना ये चाह रहा है कि ये जो फेले खैर अंजाम देते हैं, ये जो फेले खैर अंजाम देते हैं, नहीं है कि हम जब अम्र करते हैं तो फेले, नहीं, ये जो फेले खैर अंजाम दे रहे हैं ये दरअसल क्या है, हमारी वही के साए के अंदर है, हमारी वही की ताईद के अंदर है। बस दोनों बातों में बहुत जमीन आसमान का फर्क है, एक दफा कहना कि आइमा को हम वही करते हैं ताकि नेक काम अंजाम दें, एक दफा ये कहना कि नहीं ये आइमा वो है कि जो हिदायत करते हैं हमारे अम्र से, और जो है जब ये जो फेल खैर अंजाम दे रहे हैं दर हकीकत क्या है, ये हमारे वही के साए में है। इसका मतलब है कि जितना भी अफाल आइमा के मासूमीन अलैहिस्सलाम के हैं वो सब के सब कहे ताईद है, मुअय्यद है खुदा की वही से और खुदा की जानिब से। एक दुरूद भेजे मोहम्मद वाले मोहम्मद। और इसके बाद जो आखिरी वो जो नुकता जो पिछले सालों में भी बयान हो चुका है, लेकिन बाज़ अफराद चूंकि नए हैं इसलिए जो है दोबारा से एक इस्मत के ऊपर जो है वो इस आयत के अंदर जो जिससे बात स्टार्ट हुई थी हज़रत इब्राहिम अलैहिस्सलाम की वो बयान होती चली जाए तो ये बात जो है ये बहस यहाँ पे मुकम्मल हो जाए। इरशाद हुआ था कि इज़्तला इब्राहिम रब्बहु बिकलिमात फअतम्महुन्ना, कि जब इब्राहिम को खुदा ने कलिमात से इम्तिहानों से आजमाया और उनको पूरा कर दिखाया आपने, तो खुदा ने कहा कि मैं तुम्हें जो है लोगों का इमाम बनाता हूँ, काला व मिन ज़ुर्रियती, और मेरे ज़ुर्रियत का क्या होगा, मेरी औलाद का क्या होगा, तो खुदा क्या कहता है, ला यनालो अहदी अज़्ज़ालिमीन, ये मेरा अहद है, यहाँ से दोबारा से बात, मेरा अहद है, लोगों का दिया हुआ नहीं, मेरा अहद है, ये ज़ालिमीन तक नहीं पहुंच सकता। यहाँ पर अल्लामा तबतबाई ने बहुत अच्छा जो अपने उस्ताद से जो मैं पहले भी बयान कर चुका हूँ उसको जो बयान करते हैं कि उन्होंने कहा कि देखें यहाँ पर चार सूरतों से बात खाली नहीं है। हज़रत इब्राहिम अलैहिस्सलाम जो दुआ मांग रहे हैं कि मेरी औलाद में से मेरी ज़ुर्रियत में भी जो है ओहदा मैं चाहता हूँ पहुँच जाए इमामत का, तो ये हज़रत इब्राहिम अलैहिस्सलाम किन लोगों के लिए दुआ मांग सकते हैं, किन लोगों के लिए मांग सकते हैं? चार हमारे पास फर्जी हैं, अब देखेंगे किस कौन कौन से फर्जी के लिए ये दुआ सही हो सकती है। एक दफ़ा वो इंसान है कि जो जिंदगी में शुरू से ज़ालिम रहा और बात आखिर तक ज़ालिम रहा, एक वो है कि जो शुरू से लेकर आखिर तक जो है वो जालिम नहीं था, ना पहले जालिम रहा, अज अव्वल तो आखिर कभी जालिम नहीं रहा। एक वो है कि जो शुरू में तो जालिम था लेकिन बाद में तौबा करके जुल्म से जो है वो हट गया, और तो चौथा वो है कि जो पहले तो जो अच्छा था बाद में जालिम हो गया। देखिए इससे तो चार हालतों से कोई बात खाली नहीं है, हर इंसान इन्हीं चार में से किसी एक में फिट होगा, या अव्वल तो आखिर जालिम है, या अव्वल तो आखिर जालिम नहीं है, या शुरू में जालिम है बाद में सही हो गया, या पहले सही था बाद में जालिम हो गया। सही है, अब हज़रत इब्राहिम अलैहिस्सलाम किसके लिए दुआ मांग सकते हैं? ये जो कह रहे हैं कि ए खुदा मेरी ज़ुर्रियत में भी इमाम करार दे, तो आया उसके लिए दुआ मांग सकते हैं कि जो पहले भी जालिम था और आखिर तक जालिम रहा? मालूम है कि नहीं। हज़रत इब्राहीम अलैहिस्सलाम उसके लिए दुआ नहीं मांग सकते कि जालिमीन को यहूदा मिल जाए, वो जो कि अज़वल था आखिर जालिम है। अच्छा, वो जो कि पहले अच्छा था बाद में जालिम हो गया, शुरू अवाइल जिंदगी में अच्छा था जालिम नहीं था फर्ज करें, बाद में जालिम हो गया, क्या उसके लिए मांग सकते? नहीं, उसके लिए भी नहीं मांग सकते। जिसका आकिबत खराब है, जो आकिबत जो है वो उसका जुल्म पर है, उसके लिए भी इमाम हज़रत इब्राहीम दुआ नहीं मांगेंगे। दो हालत बाकी बच जाती हैं। एक वो है कि जो अव्वल तो आखिर जो है जालिम नहीं रहा, जुल्म से क्या मुराद है, कभी उसने कोई गुनाह कोई शर्क किसी किस्म का जो उसके ऊपर उसकी जात के ऊपर कोई धब्बा मौजूद नहीं है, ना गुमराही का ना जलालत का, कोई भी नहीं, साफ है साफ है। या उसके लिए दुआ मांगेंगे जो अव्वल तो आखिर इस तरह का है, या उसके लिए मांगेंगे ज्यादा से ज्यादा कि जो अव्वल तो जालिम था लेकिन बाद में जो है वो क्या रहा, बाद में उसने तौबा कर लिया और अच्छा हो गया। ये दो हालतें बाकी बचती हैं। खुदा जब कह रहा है कि मैं तुम्हारी, तुमने जो दुआ की है इसमें से ये उदा जालिमीन को नहीं पहुंचेगा, दो ही हालतें थी ना, इसमें से किसको जो है वो नफी की जा रही है, इसका मतलब है उसकी नफी की जा रही है जो शुरू में तो जो है जालिम था लेकिन बाद में अच्छा हो गया, लेकिन खुदा कह रहे हैं इसको भी नहीं मिलेगा। बस किसको मिलेगा? वो उस जात को मिलेगा कि जो अव्वल तो आखिर जो है वो जुल्म से जो है बरी रहा हो और हमेशा हमेशा मासूम रहा हो। एक दुरूद बजे मोहम्मद वाले मोहम्मद पर। बस इन चार पांच आयतों को जो हम मिलाते हैं, जमीमा करते हैं दूसरे से, हमको क्या नतीजा मिलता है? ये छह सात नतायज है कि जो इमामत के बारे में मिलते हैं। पहला नुक्ता क्या है कि इमामत जो है वो खुदा की जानिब से एक मिलने वाला ओहदा है। खुदा इसको मुअय्यन करता है, इंसान इसको मुअय्यन नहीं कर सकता, ये खुदा के हाथ में है। दूसरा नुक्ता क्या वाज़ होता है कि जो इमाम है वो मासूम होता है। दो तीन आयतों से जो है इस बात तक हम पहुंचते हैं। कोई जमाना जो है इमाम से खाली नहीं होता, हर जमाने में हुज्जत खुदा मौजूद होती है। इमाम जो है वो वही इलाही और खुदा की जानिब से जो है मुअय्यद होता है, उसकी ताईद होती है, उसकी नुसरत होती है। आमाल बंदगान जो है, जितने भी आमाल हैं वो सब के सब इमाम के सामने जो है वो वाजे और उसके सामने रोशन और आया होते हैं, उसे पोशीदा नहीं होते। छठा नुक्ता है ये कि इमाम जो है हर उस चीज से आगाह होता है कि जो इंसान के लिए जरूरी है। क्यों? इसलिए उस आयत में था कि इमाम जो है किसी की हिदायत का मोहताज नहीं है। ऐसा नहीं हो सकता कि बशर को जो है इंसान को कभी किसी चीज की जरूरत हो, उसका इल्म चाहिए और इमाम के पास वो ना हो। इमाम के पास सारा का सारा इल्म जो है वो मौजूद होता है। इमाम अपने जमाने में सबसे अफजल होता है। क्यों? क्योंकि अगर ये सारी खसूसियात जो है किसी और के अंदर हो जो इससे भी ज्यादा अफजल हो, तो जरूरी है कि इमामत जो है खुदा उसको दे। खुदा के नज़दीक जो है ये रिश्तेदारियां और ये सब नहीं है, सिफारिशें नहीं है। खुदा जो है मेरिट की बुनियाद पर जो सबसे ज्यादा अफजल होगा उसको इमामत देगा। बस ये सारी चीजें जो है वो इमाम के अंदर मौजूद होती हैं। सारे छह सात नुकात जो है वो कुरान से जो है अगर हम इसमें जो है वो गौर करते हैं तो ये नुकात जो है इमामत के बारे में हमें समझ में आते हैं। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। इसके बाद जो है देखें वो जो मशहूर आयत है कि जिसको अक्सर हम लोग पढ़ा करते हैं, तिलावत क्या करते हैं, वो क्या है? सूरह मायदा की जो है वो आयत शुरू की, अल यौम यैसा अल्लज़ीना कफरू मिन दीनकुम फला तख्शौहुम वख्शौनी। आज के दिन जो है वो क्या है? यैसा अल्लज़ीना कफरू, जो लोग कुफ्र जिन्होंने इख्तियार किया वो क्या हो गया? मायूस हो गया। किस से मायूस हो गए? तुम्हारे दीन से मायूस हो गए। यानी इससे पहले पहले तक जो है उनको उम्मीद थी कि अब भी जो है वो ये दीन जो है वो खत्म हो सकता है, लेकिन आज के दिन जो है ये लोग मायूस हो गए। फला तख्शौहुम वख्शौनी, अजीब है, यहाँ पे खुदा कहता है कि अब तुम उनसे ना डरो, अब मुझसे डरो। खूब इसके बाद क्या मतलब इंशाल्लाह बयान होता है। अल यौम अकमलतु लकुम दीनकुम, कौन सा यौम था? वही दिन। शुरू में आयत के अंदर क्या था? अल यौम, आज के दिन जो है काफिर जो है वो मायूस हो गए। फिर दोबारा कहा जा रहा है अल यौम, आज ही के दिन। यही जो आज का दिन है ये क्या है, दरकीकत क्या हुआ इसमें? अकमलतु लकुम दीनकुम, हमने तुम्हारे दीन को जो है वो कामिल कर दिया। वह अतममतु अलैकुम नेमती, और मेरी नेमत जो है वो आज के दिन जो है मैंने तमाम कर दी, पूरी कर दी। व रज़ीतु लकुम अल-इस्लाम दीना, और आज के दिन मैं इस दीन इस्लाम से जो है वो राजी हो गया। खूब ये अल्लाहुम्म सल्लल्लाहु अब इसके अंदर जो है एक तवील बहस है कि ये अल यौम का जो लफ्ज़ है कुरान से, यानी कि कौन किस किस्म का दिन है, इसकी जो है अगर हम जो है वो कुरानी शवाहिद लेके आते हैं एक लंबी बहस हो जाएगी। ये चूंकि हम लोग सब जानते हैं कि कौन सा दिन है, रिवायत के अंदर और तारीख से जो है वो अहले सुन्नत ने भी बयान किया और अहले तशरीह ने भी बयान किया, इसको जो इस तफसील में जानना मकसूद नहीं है कि मालूम है ये गदीर का दिन था और जिस दिन ये आयत नाजिल होती है, और मकसूद ये इमामत का बयान था कि अब जबकि तुमको इमामत, यानी इमामत भी जो है वो दे दी गई और इमामत का जो कहा गया उस आयत के अंदर, क्या रसूल ऐलान कर दो उस चीज़ का कि जिसका तुमने अगर ऐलान ना किया तो जैसे तुमने हक के रसालत अदा नहीं किया, तो फिर उसके बाद जो है वो रसूल खुदा जो है अगली मंजिल पर जाके लोगों को हुक्म देते हैं कि यहाँ पर रोका जाए और सब वाक्य आपके सामने है। خوب یہ وہ کیا چیز تھی کہ اتنا اہم ہے, اتنی زیادہ اہمیت رکھتی ہے کہ اگر یہ چیز ادا نہ ہو تو حق کے رسالت ہی اتنی زحمتیں جو ہیں سب جو ہیں وہ ختم ہو جائیں گی. یہ وہ امامت ہے, اس کی اہمیت بتانا چاہ رہا ہوں کہ کس حد تک اہم ہے. اگر یہ امامت نہ ہو تو درحقیقت کیا ہے, یہ دین کامل نہیں ہے, دین ناقص ہے. خدا کہتا ہے کہ یہ دین جو ہے کیا ہے, اس دن ہم نے تمہارا دین جو ہے وہ کامل کیا, اور اس دن جو ہے نعمت جو ہے وہ تمام ہوئی. کمال میں اور تمام میں کیا فرق ہے؟ ایک چیز جو ہے وہ کمپلیٹ ہونا, اس ہم کہتے ہیں کہ تمام یعنی کمپلیٹ, کمال یعنی پرفیکٹ. کیا فرق ہے؟ دیکھیں ممکن ہے ایک چیز کے جو ہے وہ دس اجزا ہوں, ٹھیک ہے. جب یہ سارے اجزا آ جائے, فرض کریں کہ جیسے نماز ہے, خوب نماز کے اندر ہم کہتے ہیں کہ جو ہے تکبیرۃ الاحرام سے لے کے جو ہے سلام تک جو ہے فرض کریں 10 اجزا ہیں, یہ کام کرنا ہے, یہ ایک فہرست ہے. اس میں سے اگر میں کوئی ایک کو فرض کریں رکوع کو انجام نہیں دیتا, باقی 9 کو انجام دیتا ہوں, رکوع کو انجام نہیں دیتا, تو میں کیا کہوں گا کہ یہ نماز تمام نہیں ہے, یہ نماز ناقص ہے, یہ نماز تمام نہیں ہوئی ابھی, کامل نہیں, تمام نہیں ہوئی. لیکن ایک دفعہ ہے کہ میں نماز جو ہے وہ اس کے 10 جو ہے اجزاء کو بجا لاتا ہوں, ٹھیک ہے. لیکن ایک دفعہ جو ہے وہ میں بجا لاتا ہوں, ایک دفعہ امیر المومنین بجا لاتے ہیں, زمین آسمان کا فرق ہے. اللہم صلی علی محمد وعلی محمد, زمین آسمان کا فرق ہے, قابل مقایسہ نہیں ہے, کوئی کمپیریزن نہیں ہے. لیکن فرق بلاخر میں نے بھی 10 اجزاء کو بجا لایا ہے, آپ نے بھی 10 اجزاء کو بجا لایا ہے. فرق کس چیز کے اندر ہے؟ کمال کے اندر ہے. وہ پرفیکشن کے اوپر ہے, میں پرفیکشن کے اوپر نہیں ہوں. خدا کہتا ہے کہ آج کے دن جو ہے جب یہ اعلان تم نے کر دیا ولایت علی ابن ابی طالب کا, تو کیا ہوا؟ آج کے دن ہم نے اس دین کو دو جہت سے جو ہے اس کو کامل بھی, اس کو جو ہے کمپلیٹ بھی کر دیا, تمام بھی کر دیا. یعنی اب تک اگر یہ امامت کو جب تک اس میں ایڈ نہیں کیا جائے گا, جب تک کیا ہے, یہ دین جو ہے وہ ناقص ہے, اس کا ایک جز ابھی کم ہے. اور جب یہ آ جائے گا, جب یہ جز آ جائے گا, تو جب باقی اجزاء کے ساتھ مل جائے گا تب اپنے کمال کو پہنچے گا. باقی اجزاء موجود ہیں, لیکن وہ بھی اپنا اثر واقعی جو مطلوب ہے, جو واقعی خدا چاہتا تھا اس کا اثر, وہ کب دکھائے گا؟ جب یہ سارے کے سارے اجزاء آپس میں مل جائیں, اور پھر جو ہے وہ کمال تک پہنچ سکتا ہے. درود بھیجے محمد والے محمد. لیکن جو اہم نقطہ ہے وہ یہاں پہ اس عبارت کا اندر تھا. خدا کیا کہتا ہے؟ فلا, اب آج کے دن جو ہے کافر تو جو ہے مایوس ہو گیا. کیوں مایوس ہو گیا؟ وہ یہ سوچ رہا تھا کہ جب رسول خدا اس دنیا سے چلے جائیں گے تو اس دین کا جو ہے پھر کوئی سنبھال, ان کی کوئی اولاد تو ہے جو ہے وہ, جس کو اب تک اس ذہن میں تھا کہ جو ہے ان کا کوئی بیٹا نہیں ہے مثلا جو اس کو سنبھالے, تو ان کے ذہن میں تھا کہ وہ امید تھی ان کو. لیکن جب یہ ہو جاتا ہے, اعلان امامت ہو جاتا ہے, اعلان ولایت ہو جاتا ہے, تو خدا کہتا ہے اب یہ لوگ کافر جو ہے مایوس ہو گئے. اب خدا کہتا ہے ان سے نہ ڈرو, فلا تخشوہم, اب تم ان کی جانب سے مطمئن رہنا, ان سے نہ ڈرنا اب دین کے بارے میں. اب کس سے ڈرنا؟ مجھ سے ڈرنا. عجیب ہے, یعنی اب تک اگر کسی سے ڈر تھا مسلمانوں کو, اسلام کو, کہ کوئی خطرہ پہنچ سکتا ہے, کوئی نقصان پہنچ سکتا ہے, تو کس سے ڈر تھا؟ کفار سے تھا. اب خدا کہہ رہے کہ دیکھو ان سے نہ ڈرنا, اب ڈرنا مجھ سے. یہ عجیب نہیں ہے ایک چیز کہ خود دین کو خدا سے کیا خطرہ ہو سکتا ہے؟ اب خدا کہہ رہے اب مجھ سے ڈرو. کیا مطلب مجھ سے ڈرو؟ خدا کیا نقصان پہنچائے گا اس کو, دین کو؟ خدا تو چاہتا ہی ہے کہ دین کامل ہو جائے, تو خدا کیوں کہہ رہا ہے کہ اب اس کے بعد جو ہے جب یہ امامت آ گئی اور دین کامل ہو گیا, نعمتیں تمام ہو گئی, اب مجھ سے ڈرو؟ خدا یہ خود ہمارے سامنے بات دوسری آیات کے ذریعے سے واضح ہے. کیا واضح ہے؟ کہ جب خدا کو نعمت دیتا ہے, جب خدا کو نعمت دیتا ہے, اگر اس کا جو ہے وہ شکر بجا نہ لایا جائے اور کفران نعمت کیا جائے, تو خدا اس نعمت کو چھین لیتا ہے, واپس لے لیتا ہے. خدا کیا فرماتا ہے؟ ان اللہ لم یکن مغیر النعمت, خدا جو ہے تمہاری نعمتوں کو جو اس نے تم کو دی ہیں اس کے اندر چینج نہیں لائے گا, جو جیسی دی ہیں ویسی ہی باقی رہیں گی, تمہیں ملتی واپس نہیں لے گا. مگر کیا نعمت انعمہا لقوم حتی, مگر یہ کہ حتی یغیروا ما بانفسہم, مگر یہ کہ وہ اپنے ہاتھوں سے جو ہے اس کو ضائع کرتے ہیں, اپنے ہاتھوں سے ضائع کرتے ہیں. اس لیے خدا کہہ رہا ہے دیکھو سنت الہی ہے میری, یہ سنت الہی, اس کے اندر کوئی تبدیلی نہیں ہے, یہ قانون ہے جو ہمیشہ رہے گا, اس کے اندر کوئی استثناء نہیں ہے, کوئی ایکسیپشن نہیں ہے. جو بھی قوم ہوگی, جس زمانے کے اندر بھی ہوگی, اگر جو ہے جب خدا کو نعمت دے گا اس کی قدر کرے گی تو وہ نعمت باقی رہے گی, لیکن جو بھی قوم جو ہے جب نعمت دی جائے گی اس کی قدر نہیں کرے گی तो उसको वापस ले लिया जाएगा। इसलिए जो है अब तुम कुफार से ना डरो, मुझसे डरो कि कहीं मैं तुम्हारी इस नेमत को तुमसे वापस ना ले लूं। ये है वो मकाम। और वाकई क्या हुआ, उम्मत ने क्या किया, इसकी कदर नहीं की, कदर नहीं की, ये नेमत जो है वो छीन ली गई। और इसके साथ देखें जैसे ये नेमत छीनती है, हमारे जो मौजू का जो दूसरा रुख है, मौजू क्या था, दीन इमामत और इमामत दीन। एक दीन है कि जिसके अंदर फलसफा इमामत, जो निज़ाम इमामत के साथ है, ये इसकी अहमियत है। अब तक की जो गुफ्तगू थी ये पहले रुख की जानिब थी, अब इसके बाद इंशाल्लाह जो है वो दूसरे रुख के अंदर वारिद होंगे कि जो है इमामत अगर दीन से निकल जाए तो फिर क्या ये दीन जो है वो माशरे के अंदर, उस सोसाइटी के अंदर इमामत कर सकता है, हाकिमियत कर सकता है, लीड कर सकता है, या दीन, ये दीन फिर जो है वो हाकिमियत के काबिल नहीं रहेगा। और हम देख रहे हैं आज हमारे माशरे के अंदर जो है दीन एक किस हालत के अंदर है, दीन को हाकिमियत हासिल नहीं है, दीन इमाम नहीं है इस जामे के अंदर। क्यों? इसलिए कि इमामत को इस दीन से जो है लोगों ने निकाल दिया। इसकी एक तारीखी मिसाल लें और बात को जो है वो खत्म करते हैं। देखें जब इमामत को निकाल लिया जाता है तो क्या बला फिर जो है वो माशरे के ऊपर आती है, जो खुदा कह रहा है फिर मुझसे डरना फिर क्या, देखें वो क्या है। ये बात जो है वो रहलत रसूल खुदा के बाद, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद, बीबी जहरा सलामुल्लाह अलैहा अपने खुतबे में जो है शुरू उसी दिन बता चुकी थी कि देखो तुम अभी तो ये काम कर रहे हो, अभी तुमको एहसास नहीं कि तुम क्या करो, लेकिन बाद में देखोगे तुम्हारे साथ क्या होगा, बाद में क्या होने वाला है, उस तारीख को देख रही हैं, उसको उनके सामने जो है मकशूफ आया है। वो क्या चीज है, चंद यानी हम समझ तकरीबन जो है वो 70-80 साल का वक्त गुजरता है, 80-90 साल का वक्त गुजरता है, यानी 80-90 हिजरी के दरमियान का कह सकते हैं। अब्दुल मलिक इब्ने मरवान की हुकूमत का जमाना है। हज्जाज को जो है वो कूफे भेजा जाता है, क्या बना के, गवर्नर बना के, हाकिम बना के। ये कूफा कौन सी जगह है, ये अजीब कूफा भी जो है बहुत ही अजीब है, इसके अंदर मुख्तलिफ जमानों के अंदर मुख्तलिफ इनकलाब बहुत ही अजीब किस्म के आए हैं, कभी किसी का साथ दिया तो कभी किसी का साथ दिया है। यही कूफा जो है कभी अमीरुल मोमिनीन का जाए खिलाफत है, दारुल खिलाफा है, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। और यही वो कूफा है कि जहाँ पर हज़रत मुस्लिम अलैहिस्सलाम के हाथ पर जो है बैत भी की जाती है और उन्हीं के साथ पर जो है दगा भी की जाती है। और यही वो कूफा है जो कहता है हम आपके साथ आमादा हैं, और यही कूफा पर साथ भी नहीं देता। और यही कूफा है जहाँ पर बीबी ज़ैनब जब खुतबा देती हैं तो लोग जो है गिरिया भी करते हैं। यही वो कूफा है जहाँ से मुख्तार की हुकूमत भी कायम होती है। यही वो कूफा है जहाँ पर हुकूमत छिन भी जाती है। अजीब है ये कूफा, अजीब है। लेकिन कूफा जो है वो उसके अंदर बिलाखिर एक चीज़ थी कि यहाँ पर वो बीच थे, यहाँ से जो तवक्को रखते थे हमेशा हुक्मरान की, ये हमें जो है परेशान कर सकता है, ये शहर ऐसा शहर है कि जहाँ पर शियान मौजूद हैं और ये हमें जो है वो इनकी जानिब से मुश्किल हो सकती है। इसलिए हमेशा जो है वो जालिम तरीन जो है लोगों को जो है यहाँ पे मंसूब किया जाता था। अब्दुल मलिक इब्ने मरवान भी जो है अपने उस जमाने के अंदर हज्जाज को कहता है कि तुम जाओ इस शहर को तुम ही संभाल सकते हो। हज्जाज आता, इससे पहले मालूम होता है कि इससे पहले क्यों भेजा जा रहा है, इसका मतलब है कि इससे पहले वाला गवर्नर सही तरह से कंट्रोल नहीं कर पा रहा था, लोग जो है वो थोड़ा सा शायद अपने जोश के अंदर आ गए थे दोबारा से, तो लोगों को हज्जाज को भेजा जाता है। सुबह का वक्त हज्जाज जो है वो रात को जो वारिद होता है तारीकी के अंदर, और अपने कोई 30 या 50 के करीब गुलामों के साथ आता है, उसके कहता है कि तुम मस्जिद के अतराफ में जो है वो पोजीशन जो है संभाल लो और मेरे हुक्म का मुंतजर रहना। ये लोग छुप जाते हैं, सुबह के वक्त जो है मस्जिद जो है वो आहिस्ता आहिस्ता नमाजियों से भर जाती है और लोग जो है इबादत के लिए मस्जिद में आ जाते हैं। और बिलाखिर एक जो है वो वहाँ पे लोगों की नमाजों की और कुरान की तिलावत की आवाज़ है। यहाँ पे हज्जाज आता है, उसने अपने चेहरे के ऊपर जो है निकाब डाली हुई है, आहिस्ता से आके जो है वो मस्जिद के अंदर एक कोने में बैठ जाता है, और आहिस्ता आहिस्ता जैसे नमाज का वक्त नज़दीक होता है वो मिंबर के ऊपर जाके बैठ जाता है कि किसी को कोई जो है नोटिस ना करे और किसी को एहसास ना हो, क्योंकि लोग मशगूल अपनी इबादत के अंदर। जब नमाज का वक्त होता है तो एकदम से जो है हज्जाज जो है वो लोगों को खिताब करके कहता है, उनको जो है अपनी जाने मुतवज्जे करता है। जब लोग सर उठा के देखते हैं तो एक शख्स है जो कि मिंबर पर है, इसका हालत ये थी कि अबा और अमामा इसका जो है सुर्ख रंग का है, जो कि एक गैर मामूल मसलन एक लिबास था, और ये शख्स जो है अपने चेहरे के ऊपर जो है वो उसने अपनी जो अमामे की जो तहतुल हनक है उसको इस तरह से जो है वो मुंह पर जो है निकाब की सूरत में बांधा हुआ है कि कोई इसको पहचाने ना, फकत उसकी आंखें जो है वो दिखाई दे रही हैं। लोग कहते हैं जब जैसे मुतवज्जे होते हैं जब, तो कहते हैं कि ये कौन शख्स है जो इस हालत के अंदर जो है वो मुसल्ला है, शमशीर लेके जो है वो वहाँ पर जो है मेंबर पे रसूल पे जो है वो बैठा हुआ है। जब लोग मुतवज्जे होते हैं आपस में जो है वो चैमगुइयां शुरू होती हैं, ये कौन है, ये कौन शख्स है जो बैठ गया इस हालत के अंदर हथियार लेके और सुर्ख रंग का अमामा पहन के, ये कौन है। इतनी देर में जो हज्जाज जो है अपने चेहरे से वो निकाब को हटाता है, कहता है कि जो नहीं जानता वो जान ले कि मैं कौन हूँ, मैं हज्जाज हूँ। जब लोगों का ये सुनना था कि हज्जाज है, सुना हुआ था बुलाकर, मालूम था कि हज्जाज बहुत ही सफाक और जो है जालिम इंसान है। जैसे ही सुनते हैं कि ये हज्जाज है, अब आपस में जो कहते हैं अच्छा ये हज्जाज है, वो कहता है हज्जाज है, एक जो है खौफ का एक आलम जो है। हज्जाज क्या करता है, इस तरह से खौफ जो है शुरू में ही बिठा देता है, कहते लोग जो है आपस, इससे पहले कि हज्जाज कुछ कहता, अभी उसने कुछ नहीं कहा, कुछ भी नहीं कहा, उसने फर्क कहा कि मैं हज्जाज हूँ। हज्जाज का ये कहना कि मैं हज्जाज हूँ, लोगों के दरमियान जो है वो लोग कहते हैं कि ये हज्जाज हज्जाज हज्जाज, ये पूरे मस्जिद के अंदर जो बात गूंज जाती है। अब हज्जाज क्या करता है, कहता है कि मुझे जो है वो कुछ जो है, जिस तरह से दरख्तों के ऊपर जो फल होते हैं, जो पके हुए फल होते हैं, जो रसीदा होते हैं, उनके काटने की देर होती है, मुझे इन गर्दनों के ऊपर जो है सर नजर आ रहे हैं कि जो पके हुए फलों की मानंद है, और अब उनको काटने की देर है। यहाँ पे कुछ गर्दनों पर सर ज्यादा नहीं है, इनको काटना चाहिए, क्यों इतना ज्यादा सर नजर आ रहे हैं। बस ये जुमला कहना था, जो अवाम है, जो मस्जिद कूफा के अंदर एक मजमा था ना, कोई दो चार लोग नहीं थे, एक मजमा था जो कि बैठा हुआ था। मस्जिद कूफा जो जमाने से बड़ी मस्जिद थी, जो भरी हुई थी नमाजियों से, अगर इनमें से कोई शख्स उठता, दो चार लोग उठते और मिंबर पर जाकर हज्जाज से कहते तुम्हें जुरत कैसी हुई तुम यहां पर बैठो, और उसको उतार लेते, उस वक्त हज्जाज क्या कर लेता, क्या कर सकता था हज्जाज। हज्जाज भी उन्हीं की तरह का एक इंसान था। हज्जाज कोई बहुत ऐसा नहीं था कि बहुत बड़ा कोई पहलवान हो जिसके मुकाबले पर कोई ना आ सकता हो। अगर चंद लोग उठते और जुरत करते और वहां जाकर हज्जाज को मेंबर से नीचे उतार लेते कि तुम्हारी जुरत कैसी भी किस मेंबर पे बैठो, लेकिन क्या हुआ, क्या हुआ, जब लोग जो हैं, जब इमामत को छोड़ देते हैं, वली खुदा से दूर हो जाते हैं, इमामत से दूर हो जाते हैं, तो ये हालत देखनी है उनको, इस जिल्लत को देखेंगे। और तारीख ने कितने ही ऐसे वाकयात हमको दिखाए हैं, कितने ही ऐसे वाकयात दिखाए हैं, ये वो इबरत के मकामात हैं कि फिर जमाना जो है, फिर जो है माशरा जो है इतना पस्त हो जाता है, इतना पस्त हो जाता है कि हज्जाज जैसा शख्स जो है वो आता है, मिंबर पर बैठता है, मिंबर रसूल पर बैठता है, और फिर अपने गुलाम से कहता है कि लाओ खत लेकर आओ। वो खत लाया जाता है, कहता है कि इसको पढ़ के सुनाओ। वो पढ़ के सुनाता है कि ये खत है किसकी जानिब से, अमीर मोमिनीन नौजुबिल्ला की जानिब से, अहले कूफा की जानिब। और फिर सलाम होता है इस खत के अंदर कि तुम पर अहले कूफा सलाम हो मेरा। लोग जो है खामोश है, हज्जाज कहता है रुक जाओ गुलाम, तुमने सुना नहीं कि अमीरुल मोमिनीन सलाम कह रहे हैं, सलाम का जवाब दो। सारी मस्जिद जो है सलाम देती है, अलैकुम सलाम, उस अमीरुल मोमिनीन को जो अब्दुल मलिक इब्न मरवान है, उसका जवाब दे रहा। बस यहाँ पे मामला खत्म हो गया, सब पूरा कूफा जो है आज किसके कंट्रोल में है, इस सलाम का जवाब देना था, और ये पूरा कूफा जो है आज हज्जाज के कंट्रोल में है। बस बात खत्म हो गई, बात यहीं पर खत्म हो गई। और इस कूफा ने बाद में देखा कि कितने मजालिम जो हज्जाज करता है, लाखों इंसान, लाखों हजारों नहीं, लाखों इंसानों का जो है कत्ल आम करता है। क्यों? इमामत से दूरी। क्यों? खुदा ने क्या कहा था कि अब जो है अगर तो इस विलायत को मैं तुमको दे रहा हूं, ये बहुत बड़ी नेमत है, इमामत को तुमको दे रहा हूं, लेकिन इसका ख्याल रखना, अगर ख्याल नहीं रखोगे तो ये छिन भी सकती है, और जब छिनेगी तो इस तरह के जो तुम्हें दिन भी देखना होगा। यही जमाना है, गुजरता है, गुजरता है, रसूल खुदा के बाद जो है ये वह गुजरता है, यहां तक के एक वक्त वह आता है, तारीख जो है 61 हिजरी, मुहर्रम की जो 61 हिजरी का जो है वक्त भी देखती है कि यहाँ पे जो है वो जमाना जो है जब इमामत से दूर होता है तो कितना पस्त हो जाता है, कितना गिरता है, कितना गिरता है, उसका अंदाजा लगा सकते हैं। करबला के अंदर जो है वो किस तरह से जो है वो ये कौम अशकिया जो है, अभी 50 साल का अरसा नहीं हुआ रसूल खुदा की वफात को कि उम्मत यहां तक पहुंच जाती, इतना गिर जाती है, इतना पस्ती के अंदर जो है वो। अज़ान मोहतरम ज़ियारत नाहिया के अंदर इमाम अलैहिस्सलाम जो है करबला के कुछ शहीदों को जो है वो खास तौर पर जो है वो नाम लेके जो है उनको याद करते हैं, खास तौर पर याद करते हैं। उनमें से एक ऐसी जात है, एक ऐसी हस्ती है जो बज़ाहिर बहुत छोटी है लेकिन उसका मकाम बहुत बड़ा है। इमाम अलैहिस्सलाम खास तौर पर इस छोटी सी जात को जो हकीकतन बहुत बड़ी है सलाम करके कहते हैं, अस्सलामु अलैका अय्युहर रज़ीउ सगीर, ऐ वो तिफ्ल शीरखार, सलाम हो मेरा तुम पर। एक वो छोटा सा बच्चा जो भी शीरखार है, 6 महीने का है या शायद कमतर है, ये भी वो बच्चा है जिसने करबला के मैदान में जो है वो कुर्बानी पेश की है। अज़ान मोहतरम जब इमाम अलैहिस्सलाम क्या साहब जाते हैं, एक एक करके शहीद हो जाते हैं, बनी हाशिम की नौबत आती है, बनी हाशिम भी शहीद हो जाते हैं, इमाम अलैहिस्सलाम तक वो तन्हा उस मैदान करबला के अंदर बाकी बच जाते हैं। इमाम हैं और उनके अहले हरम हैं और कोई अब सहाबी اب کوئی بنی ہاشم کا جوان باقی نہیں ہے کہ جو امام علیہ السلام کی مدد کرے اور نصرت کرے. یہاں پر امام علیہ السلام جو ہیں وہ صدا دیتے ہیں, صدا استغاثہ بلند کرتے ہیں, حل من ذاب بن یذب عن حرم رسول اللہ, کیا کوئی نہیں ہے, کیا کوئی دفاع کرنے والا نہیں رہا اہل حرم کا, کیا اب کوئی نہیں بچا تمہارے سامنے ہے یا اہل حرم, لیکن کیا اس مجمع کے اندر کوئی نہیں ہے کہ جو رسول خدا کے حرم کا دفاع کرے, کیا کوئی نہیں ہے کہ جو مدد کرے, کس کی, کس خاطر, فقط خدا کے اجر کی خاطر ہماری مدد کو آئے, کیا کوئی ہماری فریاد پر فریاد رسی کرنے والا نہیں ہے اس امید پر کہ اس کو خدا اجر دے گا, کیا اب تمہارے درمیان کوئی موحد نہیں ہے, کیا کوئی مسلمان نہیں ہے کہ جو خوف خدا رکھتا ہو. جب یہ صدا استغاثہ بلند ہوتی ہے, خیمے میں ایک کوہرام مچتا ہے, گریہ وزاری ہوتی ہے, امام علیہ السلام خیمے کی جانب تشریف لاتے ہیں, خیمے میں آ کے بی بی زینب سے کہتے ہیں, اے زینب مجھے وہ چھوٹا بچہ وہ علی اصغر ذرا لا کے دو, میں اس سے بھی چاہتا ہوں کہ آخری وقت میں ایک ودا کر لوں, اس سے بھی خدا حافظ کرنا چاہتا ہوں. بی بی زینب اس بچے کو لے کر آتی ہیں, امام علیہ السلام خیمے کے باہر تشریف لاتے ہیں, خیمے کے باہر بیٹھتے ہیں, چاہتے ہیں کہ آخری وقت میں اپنے اس چھوٹے سے اس پیارے سے بچے کو ایک بوسہ دے, لیکن تاریخ میں لکھا کہ وہاں پر ہرملہ ایک تیر چلاتا ہے, اور کسی شاعر نے کیا خوب کہا, کہتا ہے کہ یہ تیر درحقیقت امام علیہ السلام سے جیت جاتا ہے, امام علیہ السلام چاہتے تھے کہ اپنے بچے کا بوسہ لے, لیکن یہ تیر امام سے پہلے بوسہ لے لیتا ہے, یہ تیر اس بچے کی گردن پر لگتا ہے, بچہ امام علیہ السلام کے ہاتھوں پر تڑپ جاتا ہے جس طرح سے ایک مچھلی پانی کے باہر تڑپ رہی ہو. امام علیہ السلام جب یہ منظر دیکھتے ہیں واپس خیمے کی جانب آتے ہیں, نہیں معلوم کس طرح سے زینب کو پکارا ہوگا, زینب سے کہتے ہیں زینب اس بچے کو اپنے ہاتھوں میں لو, نہیں معلوم زینب کا صبر کس قسم کا صبر ہے, زینب نے کس طرح سے اس بچے کو اپنے ہاتھوں میں لیا ہوگا, زینب اس بچے کو ہاتھوں میں لیتی ہیں, امام علیہ السلام اس بچے کے گلے کے نیچے ہاتھ رکھتے ہیں, ہاتھ خون سے پر ہو جاتا ہے, اس طرح سے خون کو آسمان کی جانب پھینکتے ہیں کہ ایک قطرہ بھی زمین پر نہیں آتا, پھر خدا سے مخاطب ہو کر کہتے ہیں خدا چونکہ تو دیکھ رہا ہے اس لیے یہ مصیبت برداشت کرنا میرے لیے آسان ہے. امام علیہ السلام جاتے ہیں خیمے کے پیچھے اپنی تلوار سے ایک ننی سی قبر کھودتے ہیں, ایک ننی سی قبر کھود کے اس ننی سی لاش کو اس تپتی ہوئی زمین پر نہیں معلوم کس دل کے ساتھ دفن کرتے ہیں, اسی خون آلود لاش کو جب دفن کر لیتے ہیں, نہیں معلوم حضرت امام حسین علیہ السلام نے تو اس کو برداشت کر لیا, خدا سے کہہ دیا کہ میرے لیے آسان ہے, لیکن نہیں معلوم رباب کو کس طرح سے بتایا ہوگا, نہیں معلوم رباب نے کس طرح سے خبر سنی ہوگی, نہیں معلوم سکینہ نے اپنے بھائی کی شہادت کی خبر کس طرح سنی ہوگی. خدایا ہماری اس قلیل سی عبادت کو قبول فرما. خدایا یہ جو امامت اور ولایت کی نعمت تو نے ہمیں دی ہے, اے خدا ہم اس کی اچھی طرح سے اس کی معرفت حاصل کر سکیں, اس کی شناخت حاصل کر سکیں, اس کی قدر کر سکیں, تاکہ جلد از جلد تیری وہ آخری حجت جو پردہ غیب میں ہے اور ہماری منتظر ہے کہ کم آمادہ ہو جائیں, کب اس ولایت کی, کب اس نعمت کی شناخت کر سکیں, کب اس کی قدر کر سکیں, تاکہ وہ دوبارہ جلد از جلد پردہ غیب سے واپس آ سکے. خدایا ہمیں اتنی معرفت عطا فرما اپنے امام کی کہ اپنا سب کچھ, اپنی مال و دولت عزت آپ اپنی جان ان پر قربان کر سکیں. اے خدا اس زمانے کے اندر جو ظلم و ستم ہو رہا ہے, ان عالم اسلام کے پر جو ظلم و ستم ہو رہا ہے, اس ظلم و ستم کی برطرفی کے لیے اپنے آخری اچھت کی تاجر میں تاجیل فرما, ہم ان کے بہترین اصحاب انصار میں شامل فرما. ماتم حسن.